तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब हजुर नमस्कार अनि गजली अभिवादन कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण मित्रहरूमा आदरणीय मित्रहरू हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज बाँकेको नेपालगंजमा रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइड्स एफएम 91.8 मेगाहर्ज र मगलसैन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब तपाईँ सुन्दै आउनु भएको छ। आज पनि गजल बिम्बको यो अर्को श्रृंखला लिएर म उपस्थित भइसकेको छु। कार्यक्रम प्रस्तुता रोहित शाही अनुरागी। मित्रहरू यो कार्यक्रम यति बेला तपाईँले रेडियो मार्फत सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौं। नेपाली साहित्यको सशक्त विधा गजल, जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा तथा गजलसँग सम्बन्धित बहस गर्छौं कार्यक्रम गजल बिम्बमा। हामी कुनै दिन अतिथि गजलकार र स्टुडियोमा निम्त्याउँछौं, उहाँसँग भलाकुसारी गर्छौं। कुनै दिन विभिन्न पत्रिका पुस्तकहरूबाट सहभार गरेर गजल वाचन गर्छौं र कुनै दिन हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेर अगाडि बढाउँछौं। र आजको गजल बिम्बको बसाई अलिकति पृथक रहनेछ। यो बसाईलाई सम्झनायोग्य बनाउनेछौँ। आज सम्भवतः यस्तो श्रृङ्खला बनाउनेछौँ जो तपाईँको मानस पटलमा बसिरहनेछ यो श्रृङ्खला। र पक्कै पनि आज एकजना यस्तो श्रष्टालाई मैले निम्ति आएको छु जो तपाईँले नाम सुन्नु भएको छ, विभिन्न साङ्गीतिक गजल निकालेर पनि अघि बढ्नु भएको छ, कृति पनि उहाँको पढ्नु भएको छ, धेरै गजलहरू सुन्नु भएको छ, पढ्नु भएको छ। त्यस्तो श्रष्टालाई मैले आजको गजल बिम्बको अतिथि बनाएको छु। तपाईँलाई गेस गर्ने बाटो होस्, म उहाँकै साङ्गीतिक गजलबाट म आजको यो बसाईलाई शुभारम्भ गर्न चाहन्छु। शिव परियारको आवाज, कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, यो साङ्गीतिक गजल राख्छौं र त्यसपछि आजका गजलकारसँग कुराकानी गर्नेछौं।
कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, समयले जवानी उल्टेपछि आयौ, समयले जवानी उल्टेपछि आयौ, उठेपछि आयो, समयले जवानी उल्टेपछि आयो, समयले जवानी उल्टेपछि आयो, सङ्गे गर्नुहुन्छ यात्रा,
मित्रहरू कहाँ थियो तिमी रंगमञ्च उठेपछि आयो यो सांगीतिक गजल नसुन्ने मित्रहरू हामीले कमै भेटाउँछौं। अब चाहिँ तपाईले गेस गरिसक्नुभयो शिव परियारको आवाज हो यो गजल कसले लेखेको हो त। आज त्यस्तो श्रष्टा हाम्रो अतिथि हुनुहुन्छ शीतल कादेमेनी गुरुङ आजको गजल बिम्बको अतिथि हुनुहुन्छ। शीतलजी यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छु।
व्यस्त हुनुहुन्थ्यो गजल बिम्बमा निम्तो आयो तपाईँसँग कुराकानी हुन पाउँदा त एकदम खुसी लागिरहेको छ। मैले पनि अगाडि धेरै अगाडि सोचेको थिएँ शीतलजीसँग गजल बिम्बमा कुराकानी गरौँ त्यो रहर थियो त्यो रहर आज पूरा हुँदैछ। कस्तो अनुभूति गर्नुभएको छ तपाईँले?
खुसी लागेको छ मलाई माया गरेर सम्झिनु भयो बोलाउनु भयो रेडियोमा दुई शब्द बोल्ने मौका दिनुभयो खुसी लागेको छ।
2062 सालमा तपाईँको गजल संग्रह सुगन्ध यात्राबाट तपाईँ चिनिनु भएको त्यसपछि सहलेखनमा 10 भन्दा बढी कृतिहरू तपाईँका आएका छन्
हजुर।
अनि त्यसपछि विभिन्न अहिले सांगीतिक गजलहरू निस्किरहेका छन् तपाईँका तपाईँको सर्वाधिक चर्चित गीत भन्नुपर्छ कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो यो सांगीतिक गजल धेरैले सुन्नु भएको छ। आज आएर मरेर गई या मारेर गई यो सांगीतिक गजल निर्झरी एल्बमबाट होइन यो गजलले पनि सर्वाधिक चर्चा कमायो। यसरी चर्चा कमाइरहँदा एक किसिमको हुन्छ नि मनमा हर्ष कतिको मन कतिको खुसी भइरहेको छ शीतलजीको?
ठिकै लाग्छ रमाइलो लाग्छ किनभने आफूले गरेको कामबाट चाहिँ सन्तुष्टि आफूलाई मिल्नुपर्छ जस्तो मलाई लाग्छ किनभने अब सबै श्रोताहरूले पाठकहरूले माया नगरेको भए कादम्बिनी आज यसरी कादम्बिनी हुन्थेन जस्तो मलाई लाग्छ।
कादम्बिनी त्यसो त अब यो कादम्बिनी भनेको धेरैले बुझ्नु भएको छ कादम्बिनीको अर्थ होइन कतिपयले बुझ्नु भएको छैन होला। आज मैले सोधेँ कादम्बिनी त्यसो त चर्चित गजलकार हो धेरैले नाम सुनेको गजलकार हो कादम्बिनीको अर्थ के होला तपाईँले के हिसाबमा कादम्बिनी राख्नु भएको?
कादम्बिनीको अर्थ हुन्छ बादलहरूको पंक्ति समूह जसले पानी पार्न सक्ने क्षमता चाहिँ बोकेको हुन्छ त्यो बादलको झुन्डलाई त्यो मेघमालालाई कादम्बिनी भन्छ र एउटा हमेसा चाहिँ आफ्नो प्रियसीको पर्खाइमा प्रतीक्षारत राधिकाको कदम्बको फेदमा बसेर प्रतीक्षारत बसेर चाहिँ पर्खाइमा बस्ने राधिकाको नाम पनि कादम्बिनी हो र सोम र जसलाई सेवन गरेर एउटा देवताहरूले सेवन गर्ने एउटा मदिरा त्यसलाई पनि कादम्बिनी भन्छ र मेरो स्पेसल्ली मेरो के भन्दाखेरि म कादम्बिनी मेरो शीतलता मेरो शीतल नामसँग रिलेसन राख्छ अहिले त्योसँग रिलेटेड भएको हुनाले जब कादम्बिनी वर्षिन्छ तब शीतल हुन्छ त्यो हिसाबले मैले चाहिँ राखेको।
जब आकाशमा कालो बादल आउँछ तब शीतल पनि त आउँछ होइन त्यही हिसाबमा कादम्बिनी राख्नु भएको धेरै सोचेर राख्नु भएको होला कादम्बिनी त्यसो त प्रत्येक साहित्यकारले धेरै सोचेर गहनतापूर्वक अगाडि बढेर यो साहित्यिक सिर्जना गर्नुहुन्छ आफ्नो उपनाम झुन्डाइहाल्नु हुन्छ र कतिपय मित्रहरू तखल्लुसको लागि पनि साहित्यिक नाम राख्नुहुन्छ यो सबैलाई थाहा छ। अब तपाईँ गीत गजल कविता उपन्यासमा कलम चलाउने त्यस्तो स्रष्टा हुनुहुन्छ बढी कलम चलाउने कुन विधा?
मेरो मेन विधा भनेको मैले साह्रै प्रेम गर्ने विधा भनेको गीत र गजल गीत गजल मैले दुवैलाई चाहिँ समान रूपले अगाडि बढाइराखेको छु अरूमा पनि चलाउँछु सबै विधा मतलब म सबै विधालाई मन पराउँछु त्यसको मतलब यो होइन कि जुन विधामा म दखल मैले छ दखल छ त्यो विधामा अलिक अगाडि बढे राम्रो हुन्छ जस्तो लागेर मैले गीत र गजललाई अहिले समान रूपमा अगाडि बढाएको छु तैपनि सबै विधा नै मलाई मन
माया लाग्छ सबै विधाको होइन
कविताका सबै विधा।
मैले अगाडि एउटा अन्तर्वार्ता सुनेको थिएँ उपन्यास आउँदैछ भनेर मैले यो बडो मेहनतका साथ डाउनलोड गरेर पनि सुनेको छु तपाईँको एउटा अन्तर्वार्ता कुनै रेडियोबाट होइन उपन्यास आउँदैछ त्यसो भए
काम गर्दैछु
कति प्रतिशत सक्यो?
60 जति सक्यो कि
60% सकिसक्नुभयो उपन्यासको काम? ठिक छ अब त्यसो त अगाडि तपाईँका सांगीतिक गजल हामीले सुनिसकेका छौँ गजल पनि विभिन्न पत्रिकामा पढेका छौँ तपाईको आवाज पनि धेरै अब संचार माध्यमबाट सुनेका छौं हैन अब पृथकपन आउँदै छ तपाईको थर साहित्यिक लेखनी अब उपन्यास पनि पढ्न पाउने छौं छिट्टै अब कहिले सम्म आउँछ होला यो
हैन त्यति हतारिनु पनि राम्रो हुँदैन विस्तारै गर्दै छु अलि टाइम लाग्छ र गीत संग्रह र गजल संग्रह चाहिँ अलि चाँडै हुन्छ होला
ए गीत गजल आउँदैछ तपाईलाई अगाडि कुराकानी गर्नु भएको थियो कतिवटा गजल गीतहरू आउँदैछ
सय भन्दा बढी हुन्छ गजल गीत पनि त्यस्तै 100-150 को आधारमा हुन्छ तर धेरै त धेरै छ म फिल्टर गरेर छानेर अनि त्यसपछि राख्ने विचार गरेको छु
भनेपछि यो संग्रह आउँदैछ हैन
संग्रहमा
तपाईले सय भन्दा बढी गजल राखेर पुस्तक आउँदैछ त्यसपछि सांगीतिक गजल
सांगीतिक त अहिले पाँचवटा एल्बम
तयारीमा छ
पाँचवटा जति एल्बम चाहिँ तयारीमा भन्नाले काम भइराखेको छ रेकर्डिङदेखि लिएर हैन कम्पोजिसन सबै काम भइराखेको छ
अनि तपाईको यो कहाँ थियो तिमी रंगमञ्च उठेपछि आयो यो धेरैले सुने धेरैले मन पराए सीआरबीटी पीआरबीटी पनि धेरैले अत्यधिक मात्रामा हाल्नु भएको यो गीत कति बेला लेख्नु भएको शीतलजीले यति मिठो गीत एक किसिमको हुन्छ नि तपाईले अब आफ्नो जिन्दगीमा मेल खायो या आफ्ना अगाडि कोही त्यस्तो व्यक्तित्व भेटाउनु भयो त्यही हिसाबले लेख्नु भयो कि आफ्नो जिन्दगीमा मेल खाएर लेख्नु भएको
त्यो चाहिँ परिवेश चाहिँ लगभग त्यही नै हो कसैले मलाई केही भन्नुभयो होला कसैले केही भन्नुभयो होला होइन अनि त्यसको जवाफमा मैले त्यो लेखेको
जस अरूका कुराहरू समेटेर होइन अरू
मतलब कसैले मलाई केही भनौँ न केही मसँग त्यस्तो प्रस्तावहरू आयो होला जसले ढिलो भइसक्यो होइन
जस तपाईँलाई प्रेम प्रस्ताव आयो पहिला
लगभग
प्रेम प्रस्ताव आयो अब प्रेम प्रस्ताव आइसकेपछि अस्वीकार गर्नुभयो तपाईँले
हजुर अस्वीकार भन्दा पनि
त्यो बाध्यताले बनायो
एक किसिमले होइन यो चाहिँ हुँदैन अब भन्ने एउटा जवाफ हो त्यो
ठिक छ त्यो जवाबको रूपमा यो गजल अत्याधिक मात्रामा चल्यो शिव परिवारको आवाज त्यसो त शिव परिवारको आवाजलाई हामीले तारिफ गर्नैपर्छ धेरैले सुन्नु भएको छ उहाँको आवाजमा धेरै गजल गीतहरू पनि छन् यो गीतबाट सर्वाधिक चर्चा कमाउन सफल शीतल कादेमिनी गुरुङसँग हामीले आज कुराकानी गरिरहेका छौँ शीतलजी तपाईँको हामी तपाईँको आवाजमा पहिलो गजल सुन्छौँ यति बेला गजल बिम्बमा
यो गजल बहरे हजज अर्थात् तोटक छन्दमा छ र मेरो आफ्नो छन्दमा मेरो आफ्नो लयमा स्वनिर्मित छन्दमा म आफूले गुनगुनाउने कोसिस गर्छु तर यो गाना यो चाहिँ गजल रूपक डोटेलले चाहिँ गाउनुभएको छ भर्खरै बादल एल्बम बजारमा आएको छ आज मात्र त्यसको विमोचन भयो मण्डला थिएटरमा र यो गजल गुनगुनाउने चाहिँ प्रयास गर्छु म
हुन्छ सुरु गर्नुहोस्
म बिजोर थिए अब जोर भए म बिजोर थिए अब जोर भए अति सज्जन थे दिल चोर भए अति सज्जन थे दिल चोर भए म बिजोर थिए अब जोर भए मत पगली सके पिए हुन्छ अब मत पगली सके पिए हुन्छ अब भनलौ कसरी म कठोर भए भनलौ कसरी म कठोर भए भनलौ कसरी म कठोर भए दिनहुँ रूपको मदिरा पिएर दिनहुँ रूपको मदिरा पिएर बलियो म थिए कमजोर भए म बिजोर थिए अब जोर भए अति सज्जन थे दिल चोर भए न रुझेर कहाँ सुख पाउँछ र न रुझेर कहाँ सुख पाउँछ र म त बादल झै घनघोर भए म त बादल झै घनघोर भए म बिजोर थिए अब जोर भए अति सज्जन थे दिल चोर भए एक घाम थपे अरु तेज थपे, एक घाम थपे अरु तेज थपे, कति रात होने मत भोर भए, कति रात होने मत भोर भए, मबी जोर थिए अब जोर भए, अति सज्जन थे दिल चोर भए।
म बिजोर थिए अब जोर भए, अति सज्जन थिए दिल चोर भए। बहरे हजजमा शीतल कादम्बिनी गुरुङको हामीले गजल सुन्यौं, निकै मिठो गजल। त्यसो त अब यो बहरे हजजमा धेरै मिठा गजल मलाई पनि सुन्न मन लाग्छ र धेरै मित्रहरूलाई पनि सुन्न मन लाग्छ। पक्कै त्यही गजल वाचन गरेर प्यास मेटाइदिइहाल्नु भयो र उहाँसँग धेरै कुराकानी गर्नेछौँ। यति बेला हामी साङ्गीतिक गजल राख्छौँ उहाँकै। शीतलजी, फेरि अर्को साङ्गीतिक गजल पनि, अब धेरैले तपाईँका गीतहरू सुनेका छन्, गीत लेखनीमा पनि त्यत्तिकै क्रियाशील व्यक्तित्व हो तपाईँ। यति बेला अर्को साङ्गीतिक गजल राख्नु पर्दा कुन साङ्गीतिक गजल राख्नु?
म मान्छे थिएँ जिन्दगीले सामान बनाए, दिनेश गौतमको स्वर र सङ्गीतमा।
यति बेला दिनेश गौतमको स्वर सङ्गीतमा म मान्छे थिएँ जिन्दगीले सामान बनायो यो साङ्गीतिक गजल राख्छौ।
Yeah।
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब आदरणीय मित्रहरू, यति बेला काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगञ्जमा रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसैन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब तपाईँले सुनिरहनु भएको छ। तपाईँलाई फेरि पनि स्वागत छ। र आजको गजल बिम्बको अतिथि शीतल कादिमिनी गुरुङसँग हामीले कुराकानी गरिरहेका छौं, केही कुराकानी गर्यौं, केही गजल पनि सुन्यौं, केही सांगीतिक गजल पनि उहाँका सुन्यौं। अब बाँकी कुराकानीतिर लाग्छौं। शीतलजी, यहाँलाई फेरि पनि स्वागत छ।
हजुर,
धेरै लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूलाई जानकारी गराइदिनुहोस् न, कति वर्ष भयो यसरी यो साहित्य लेखनमै मात्र रातहरू बिताएको, दिनहरू बिताएको, यी पलहरू आज याद आउँछन्?
मैले सानैबाट लेख्ने कोसिस गर्थेँ, विभिन्न पत्र पत्रिका पढेर पनि हौसिन्थे, ओहो यस्तो लेख्न पाएँ, मेरो पनि पत्रिकामा नाम आइदेवा हुन्थ्यो, एक दिन चाहिँ यस्तो गर्छु भन्ने त्यो अठोट त मनमा थियो होइन। अनि अब त्यतिखेर त यस्तो रेडियोहरू पनि, यस्तो मिडियाहरू थिएन होइन, कमै हुन्थ्यो, अब कि रेडियो नेपाल हुन्थ्यो होइन, त्यो त्यो त्यसले गर्दाखेरि म त्यो अवसर नपाए पनि जस्तै कि अब पत्र पत्रिकाहरू पढ्थे होइन, सुनिन्थ्यो, ल फल्ला ठाउँमा यसरी कवि गोष्ठी सम्पन्न भयो, कवि सम्मेलन भयो भन्दा खुसी लाग्थ्यो र आफूलाई पनि त्यस्तो गर्न मन लाग्थ्यो, त्यो चाहना मनमा पाले र अब स्कुलको लाइफमै म लेख्थेँ सानैबाट, छ कक्षा पढ्दैबाट म चाहिँ कविता लेख्थेँ, आफै रेडियोको गीतहरू सुनेर भाकाहरू टिपेर मैले आफैले आफ्नो शब्दहरू त्यसमा हालेर स्कुलमा गाएर फर्स्ट हुन्थेँ म होइन, अनि म गाएर फर्स्ट हुने होइन कि लेखेर स्कुलमा सुनाउँथेँ, अब हुन्छ नि त्यो वार्षिक कार्यक्रमहरू हुन्छ नि त्यसमा, त्यस्तोमा चाहिँ गाएर लेखेर अनि त्यसपछि आफैले गुनगुनाएर चाहिँ जहिले पनि प्रथम हुन्थेँ म चाहिँ कवितामा।
जस अब स्कुलमा पढ्दाखेरि गजल लेखनीमा क्रियाशील हुनुभयो, त्यस्तो कार्यक्रममा चाहिँ अब भाग लिनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो होइन, गीत लेख्ने, कविता लेख्ने, सुनाउने, यसरी जो स्कुलमा पढ्दाखेरि नि तपाईँको त्यो इच्छा
सधैँ प्रथम हुन्थे, खुसी लाग्थ्यो, सरहरूले पनि प्रशंसा गर्नुहुन्थ्यो, तिमी राम्रो हुन्छौ एक दिन होइन, त्यो साँच्चै अहिले राम्रो भयो, आशीर्वादहरू सरको, गुरुहरूको आशीर्वाद, साथीहरूको माया, होइन ले म यहाँ आइपुगेँ एकदम
खुसी। त्यसरी अब त्यो लागिसकेपछि अब स्कुल लेभलमा पढ्दाखेरि एक किसिमको त्यति बेला नियम पनि थाहा थिएन होइन, नियम नबुझेर अब अरूको सुनेको आधारमा पढेको आधारमा आफू लेख्ने प्रयास गर्नुहुन्थ्यो त्यही सुनाउनुहुन्थ्यो। तपाईँ गजलको सुरुवात अब एउटा न एउटा प्रेरणा त कसै न कसैको पाउनु भएको होला, कसको प्रेरणाले गजलको सुरुवात गर्नुभयो, गजल लेखनी तपाईँको अगाडि बढ्यो?
प्रेरणा भन्दा पनि सब रेडियोहरू म त एकदम पछि लेखेको गजल त म सबै अरू मान्छेले जस्तो म गजल धेरै वर्ष भयो म ठुलो मान्छे हो त्यो मलाई थाहा छैन होइन, म एकदम पछि लेखेको गजल मैले त्यही 57-58 गजल सुरु गरेको हो। त्योभन्दा पहिला त म गीत कविताहरू होइन अरू विधाहरू लेख्थेँ, अहिले चाहिँ त्यो पछाडि लेखेको एकदम पछि
2057-58 लगातार क्रियाशील हुनुहुन्छ गजल लेखनीमा। र अब तपाईँको यो सुगन्ध यात्रा सङ्ग्रहको बारेमा अलिकति कुराकानी गरौँ, गजल सङ्ग्रह धेरैले पढ्नुभयो, त्यो पढिसकेपछि कस्तो प्रतिक्रिया पाउनुभयो? यो एक किसिमको हुन्छ नि त्यो गजल सङ्ग्रह पढिसकेपछि मलाई याद छ मैले तपाईँको गजल सङ्ग्रह पढेको छु, त्यही सङ्ग्रह पढेर आफूलाई अलिकति केही लेख्ने त्यो मौका पनि मिलेको छ, अलिकति नियम मैले जाने होइन, कस्तो प्रतिक्रिया पाउनुभयो त्यो गजल सङ्ग्रह निकालिसकेपछि?
एकदमै राम्रो, सबैले भन्यो तेरो गजल राम्रो छ, एकदम राम्रो छ अनि खुसी लाग्यो। हुन त अब त्यो गजल सङ्ग्रह निक्लिसक्दाखेरिमा मलाई अलिक छिटो निस्क्यो जस्तो लागेको छ, किनभने माझना टल्काउन अझै बाँकी थियो होला, सायद केही अधुरै अपुरै होला, सायद होइन अलिक काँचै होला। तैपनि अब त्यतिखेर अब सबैले ल निकाल्नुपर्छ सङ्ग्रह भनेर सबैले लैलैमा म लागिहालेँ, तर वास्तवमा भन्यो भने अलि ढिलो निकालेको भए हुन्थ्यो जस्तो लागेको छ, र पनि त्यो सङ्ग्रहभित्र केही गजलहरू चाहिँ आफैलाई पनि मनपर्ने
जस आशावादी गजल भए र जस आफूलाई मन परेपछि अरूलाई पनि त मन परिहाल्छ नि, जस्तो अब आफ्ना रचनाहरूप्रति सन्तुष्टि हो यो रचना राम्रो रहेछ
एकदम राम्रो
अरूलाई पनि राम्रो हुन्छ भन्ने किसिमको त्यो इच्छा हुन्छ।
यो गजल सङ्ग्रह कसरी निस्क्यो अब त्यो सन्दर्भमा थोरै कुरा गर्न चाहन्छु। एकचोटि बिएफबिएसमा हाम्रो चाहिँ कवि गीतकार होइन सञ्चारकर्मी हाम्रा चाहिँ रमेश पौडेलज्यूले मेरो इन्टरभ्यू लिनुभएको थियो बिएफबिएसमा, अनि त्यो रेडियोमा इन्टरभ्यू सुन्नुभयो किशोर बडाले, किशोर गुरु
त्यहाँको
चाहिँ चिफ होइन, अनि उहाँले चाहिँ सुन्नुभएपछि भन्नुभयो सङ्ग्रह निस्क्यो नानी भनेर भन्नुभयो, छैन किन निकालेको त भन्नुभयो, अनि यस्तै यस्तै निकाल्नु पर्ला ढिलो भइराखेको छ भनेर भने निकाल्नै पर्ला बिस्तारै भनेको, अनि त्यसमा उहाँले जे जस्तो छ ल्याएर सबै त्यो टोकरीमा हालिदिएको कागज हामी निकालिदिन्छौँ किनभने धेरै राम्रो छ तेरो भन्नुभयो, अनि विदिन वान मन्थ अनि सङ्ग्रह पनि निस्क्यो, एकदम खुसी लागिरहेको छ। त्यो त्यतिखेर पनि खुसी थिएँ म, त्योभन्दा अहिलेभन्दा पनि त्यतिखेर खुसी किनभने नयाँ नयाँ भर्खर भर्खरको जाँगर उत्साह होइन, जस्तै अब भर्खर भर्खर गजल लेख्न सिकेको र पनि त्यति प्रोत्साहन पाउनु भनेको म भाग्यमानी जस्तो लागिरहेको छ अहिले पनि। त्यति छिट्टै होइन अब जब 57-58 गजल लेख्न सुरु गरेँ त्यसपछि अब 62 त मेरो किताब निस्किहाल्यो, एकदम राम्रो हो त्यो किताबले चाहिँ धेरै राम्रो।
जस अब रमेश पौडेल अनि त्यसरी किशोर गुरुङ उहाँहरूको प्रेरणाले होइन उहाँहरूको हौसलाले त्यो सङ्ग्रह निस्क्यो, त्यस इन्टरभ्यू दिँदाखेरि तपाईँका गजल सुन्नुभयो त्यसपछि मन परे अनि त्यही आधारमा सङ्ग्रह पनि निस्क्यो, अब त्यही सङ्ग्रहबाट एउटा गजल हामी सुन्छौँ तपाईँको।
बनायो तिमीले बहाना अनौठो, बनायो तिमीले बहाना अनौठो, बुझेरै नसक्ने जमाना अनौठो, बुझेरै नसक्ने जमाना अनौठो, कहाँ हो हमेशा हतारै छ भन्छौ, कहाँ हो हमेशा हतारै छ भन्छौ, हरे यो नदीको रमाना अनौठो, बुझेरै नसक्ने जमाना अनौठो, थियो गीत मेरो थियो धुन मेरै, थियो गीत मेरो थियो धुन मेरै सुनायो तिमीले तराना अनोठो सुनायो तिमीले तराना अनोठो बुझेरै नसक्ने जमाना अनोठो दिलैको सदनमा सजाएर माया दिलैको सदनमा सजाएर माया दियो जिन्दगीको खजाना अनोठो दियो जिन्दगीको खजाना अनोठो बनायो तिमीले बहाना अनौठो बुझेरै नसक्ने जमाना अनौठो जमाना अनौठो
बुझेरै नसक्ने जमाना अनौठो बनायो तिमीले बहाना अनौठो यो गजल सुन्यौ यो गजल उहाँको सुगन्ध यात्रा सङ्ग्रहमा समावेश छ मुद्काराबिक बहरमा लेखिएको उहाँको यो गजल हो अब कुराकानी के गर्छौँ भने तपाईँ त विगत लामो समयदेखि 57-58 सालदेखि निरन्तर गजलमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ अहिलेसम्म आइपुग्दा धेरै गजल लेख्नुभयो धेरै साङ्गीतिक गजल आए तपाईँका होइन धेरै विधामा कलम चलाउनुभयो तपाईँको व्याख्यामा तपाईँले बुझेको तपाईँले भोगेको अनुभवमा गजल के हो जस्तो लाग्यो तपाईँलाई
गजललाई हुन त अब अहिले कसैले कसरी प्रयोग गरिरहेको छ कहिले कुन ढङ्गले चाहिँ सम्प्रेषण गरिरहेको छ होइन तर मेरो मलाई लाग्छ कि गजल चाहिँ एकदम सभ्य शालीन र सुशील एकदम सरल होइन र एकदम सफ्ट एकदम नरम विधा हो र यो चाहिँ तपाईँको एकदम एउटा फुलको सुगन्ध होइन फुलको सुगन्ध जुनको शीतलता नदीको गहिराई होइन यो चाहिँ एउटा तपाईँले अब के भन्ने त्यसलाई गजल आई डोन्ट ह्याभ वर्ड्स के शब्दै छैन कि गजललाई परिभाषा गर्ने कस्तो भने जसले अब फुल पानी वर्षा होइन यसरी मान्छेले चाहिँ बादल यसरी परिभाषित गर्यो भने राम्रो ढुङ्गा मुढा बारुद यो चाहिँ मलाई मन पर्दैन होइन एकदम सभ्य शिष्ट शालीन र सरल भइदियो भने होइन त्यो गजल
वास्तविक गजल हो
यस
गजलमा आउनुपर्ने कुराहरू आउनु पर्यो अनि त्यसलाई गजल भन्न मिल्यो
र यो चाहिँ जहिले यसको अभ्यास जति गरे पनि कहिल्यै सिद्धिन्न सकिँदा पनि अहिले म भन्छु कि मैले गजल लेखेकै छैन मैले गजल लेख्नै सकेको छैन म प्रयास मात्रै गर्दैछु केही गर्छु गजलमा केही गर्छु मात्रै यति मात्रै लागिरहेछ गजलको छेउमा पनि पुग्न सकेको छैन म त्यति गहिराईमा गजल छ कि त्यही भएर गजललाई जोकको रूपमा जसले हुन्छ स्टेजमा वाहवा पाउनुको लागि मजाक गर्छ त्यो चाहिँ होइन गजल म त गजलको पूजा गर्ने मान्छे पुजारी नै हो
जस बुझेपछि झन् कठिन छ जस्तो अब अहिले गजलकै कुराकानी गर्ने भने अस्ति बहस पनि भयो बहसमा पनि थुप्रै कुराकानी भयो अग्रज गजलकारहरू होइन अब आधिकारिक व्यक्तित्व कसलाई मान्ने भनेर धेरै गजलकारले विवादमा पनि ल्याउनु भयो त्यतातिर हामी लाग्दैनौँ होइन गजलको अब बहस पनि हामीले यो कार्यक्रममा गर्ने गरेका छौँ त्यही भएर तपाईँलाई अलिकति मैले गजलको बारेमा सोधेको हुँ त्यसो त तपाईँ गजलमा लामो समयदेखि क्रियाशील हुनुभएको अब तपाईँसँग अलिकति कुराकानी खोतल्न चाहे तपाईँको त योभन्दा अगाडि सुगन्ध यात्रा सङ्ग्रह आयो सङ्ग्रह निकाल्दाखेरि धेरै प्रक्रियाहरू अप्नाउनुपर्छ होइन नयाँ नयाँ स्रष्टाहरूलाई थाहा छैन साहित्य लेखन र प्रकाशनमा के कस्तो समस्या हुन्छ र अथवा यसमा के कस्तो प्रक्रिया चाल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई
मैले अघि नै भनिसकेँ म अलिकति भाग्यमानी जस्तो लाग्छ मलाई आफूले कहिले त्यो अभिभारा मैले बोक्नु परेन होइन अब किताब निकाल्ने बेला अब चाहिँ मैले किताब निकाल्नुमा थाहा हुन्छ मेरो त्यतिखेर मेरो देख्छ मेरो होइन तर पहिला त अब सम्पूर्ण अभिभारा बेहेसले लिएको हुनाले म खासै त्यस्तो कि दुविधा मलाई परेन त्यस्तो सहजै मेरो काम भयो जस्तो मलाई लाग्छ एकदम सजिलैसँग मैले के पनि गर्नै परेन हेरौँ के हुन्छ
त्यसो भए चाहिँ कस्तो हुन्छ है प्रक्रिया कतिको अपनाउनु पर्छ कतिका समस्याहरू भोग्नु पर्छ त्यो हेर्न बाँकी नै छ तपाईले पनि धेरै भोगिसक्नु भएको छैन बिया बियाको सहयोग पाउनुको त्यही यादमा तपाईको संग्रह निस्केको
अब एल्बमहरू निकाल्दा चाहिँ त्यो त त्यो चाहिँ पोख्त भइसकेको छ भक्त के रे भक्त भोगी के भन्छ नि त्यो भइसकेको छ एल्बममा चाहिँ तर यो संग्रहको चाहिँ किताबको रूपमा चाहिँ मैले दुःख गर्नु नपरेको हुनाले
जसैले अब नयाँ नयाँ स्रष्टाहरू एक किसिमको रहर बोकेर आउनुहुन्छ होइन सङ्ग्रह निकाल्छु भनेर त्यो रहर मेट्नका लागि पनि गजल सङ्ग्रह निकाल्नुहुन्छ र ठगिएका उदाहरण पनि धेरै छन् अब हामी कार्यक्रमको एकदम उत्तरार्धमा छौँ शीतलजी तपाईँको गजल एउटा गजल सुन्छौँ त्यसपछि विदा माग्नेछौँ हामी
सिङ्गारी पटारी सबेरै सबेरै कहाँको सवारी सबेरै सबेरै निशाना बनाई छताक्दै मलाई निशाना बनाई छताक्दै मलाई अरे यो सिकारी सबेरै सबेरै अरे यो सिकारी सबेरै सबेरै न कोही छ देख्ने न कोही छ सुन्ने न कोही छ देख्ने न कोही छ सुन्ने नयनको जुवारी सबेरै सबेरै नयनको जुवारी सबेरै सबेरै तिमी टोक्न थाल्यौ नरम ओठलाई तिमी टोक्न थाल्यौ नरम ओठलाई बनाई सुपारी सबेरै सबेरै कहाँको सवारी सबेरै सबेरै
यो गजल सुन्यौँ त्यसो त धेरै गजलहरू सुन्ने रहर थियो धेरै कुराकानीहरू खोतल्ला चाहेको थिएँ तर समयको पालना पनि हामी सबैले गर्नुपर्छ अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोता अनि गजल बिम्बलाई के भन्नुहुन्छ शीतलजीले
सर्वप्रथम रोहित साईजी तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद मलाई बोलाउनु भयो दुई शब्द राख्ने र आफ्ना सिर्जनाहरू सुनाउने मौका दिनुभयो तपाईँलाई विशेष धन्यवाद त्यसपछि रेडियो सुनेर बस्नुहुने मेरा चाहिँ सम्पूर्ण पाठकलाई पाठकहरू मेरा सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन टक्र्याउँछु र यहाँहरूको मायाले यहाँहरूको हौसलाले यहाँहरूले दिनुभएकै प्रेरणाले तपाईँहरूको यो शीतल कादम्बिनी तपाईँहरूको माझमा बाँचिराखेको छु तपाईँहरूको माया बिना म मर्छु मैले यति अनुरोध गर्छु आगामी दिनहरूमा पनि तपाईँहरूको यसरी यो तैँले यहाँनिर गल्ती गरिस् तैँले यस्तो भइस् त अलि यस्तो भइस् भनेर त मलाई सच्याइ दिनुहोला मैले गल्ती गरेको खण्डमा त्यस कारणले तपाईँहरूको मायाले तपाईँहरूको प्रेरणाले म अगाडि बढ्ने मलाई चाहिँ प्रेरणा मिल्छ त्यही कारणले तपाईँहरूले हमेसा यसरी नै शीतल कादम्बिनीलाई माया गरिराख्नुहोला तपाईँहरूको माया सद्भावले म आफूलाई अगाडि बढाउने कोसिस गर्नेछु सुनिदिनु भयो धन्यवाद
हस् स्टुडियोसम्म आइदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद मित्रहरू आजको यो वर्षमा चर्चित गजलकार शीतल कादम्बिनी गुरुङसँग हामीले कुराकानी गर्यौँ उहाँका साङ्गीतिक गजलहरू पनि राख्यौँ र गजलको विषयमा केही कुराकानी गर्यौँ उहाँका आवाजमा पनि गजल सुन्यौँ यो वर्ष तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया तपाईँले दिन सक्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 MHz लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरङ्गमा तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा पनि सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ रेडियो बागमतीको टेलिफोन नम्बर 01-43-58-781 तपाईँले सिधै फोन गरेर सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँ हामीलाई गजल पठाउन चाहनुहुन्छ भने हाम्रो गजल पठाउने इमेल ठेगाना gajalbimba@gmail.com गजलबिम्बा@gmail.com र सामाजिक सञ्जाल फेसबुकमा गजल बिम्ब भनेर सर्च गर्नुभएको खण्डमा हामीलाई भेटाउन सक्नुहुन्छ। फेसबुक आइडी पनि छ, फेसबुक पेज पनि छ। उक्त ठेगानामा तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू पोस्ट गर्नुहोला, तपाईँका गजलहरू पोस्ट गरिदिनुहोला र हामी आगामी दिनमा क्रमबद्ध रूपमा वाचन गर्नेछौँ। यतिन्जेल कार्यक्रम गजल बिम्बको व्यवसाय सुनिदिनुभयो, त्यसको लागि तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र प्रविधि संयोजनमा रहेर साथ दिनुहुने सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै अन्त्यमा शीतल कादम्बिनी गुरुङकै बहुचर्चित गजल खै जालमा परेर गई कि पारेर गई, कसरी भनौं मारेर गई कि मारेर गई, प्रमोद खरेलको आवाजमा संगीत राम सिटौलाको यो शीतल कादम्बिनी गुरुङको गजल राख्दै आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुता रोहित साई अनुरागी बिदा हुन्छु। हौस् त नमस्कार।
खै जालमा परेर गई कि पारेर गई, जालमा परेर गई कि परेर गई, कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई कि परेर गई कि परेर गई, घर घर सानी सानी सा, घर घर सानी 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 सा, मग मगर सरे सरे मग मगर सरे सरे सरे, मामा पामा रे बाबा गानी ना मापा गमरे गा सरे निजा पनी सागरे गा सा, पामा गमा पानी धानी बा निदा मरे माधा निदा नयनको त्यो मदिरा, नयनको त्यो मदिरा, नयनको त्यो मदिरा, मागे पिलाई दी पिलाई दी, बिचरीले सर्वेवानी बिगारेर गई, बिचरीले सर्वेवानी बिगारेर गई, चादर ईमान को चादर, ओढ़े राय को त्यो ईमान को चादर, ओढ़े राय को त्यो ईमान को चादर, ईमान को चादर, कतै उतारेर गई आज उसले एतै कतै उतारेर गई।